الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے سلسلے میں حاضر ہے اور آج سورۃ النجم کی آیت نمبر 19 سے قرآن پاک کا درس سنیں گے۔ یہاں سے اللہ تعالیٰ کی توحید کا بیان اور شرک کا رد ہوتا ہے۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، افرأیتم اللات والعزى ومناۃ الثالثۃ الاخرى، تو اے لوگو کیا تم نے لات اور عزى کو دیکھا اور ایک اور تیسری منات کو۔ تین چیزوں کے یہاں پر نام بیان کیے گئے، لات، منات اور عزى۔ یہ تین بتوں کے نام ہیں جنہیں مشرکین پوجتے تھے، جن کی عبادت کیا کرتے تھے، اور یہ انہوں نے نام رکھے ہوئے تھے، اور یہ مختلف قبیلوں کے بت تھے۔ کوئی قبیلہ لات کی پوجا کرتا، کوئی منات کی، اور کوئی عزا کی، اور یہ مؤنث نام تھے، یعنی مذکر نہیں بلکہ مؤنث نام تھے۔ تو اللہ تبارک و تعالی نے ان کے بارے میں ارشاد فرمایا کہ اے لوگوں، یہ لات، منات اور عزا، کیا تم نے ان کو دیکھا، یعنی ان میں غور و فکر کیا کہ ان کی حقیقت کیا ہے، ان کی قدرت کیا ہے، یہ کیا کر سکتے ہیں، ان کے اختیارات کیا ہیں؟ اگر اس میں غور کرو تو تمہیں پتہ چلے گا کہ سننے بولنے کی طاقت سے محروم ہے، نفع نقصان دے نہیں سکتے، اپنی جگہ سے حرکت نہیں کر سکتے، اور اس کے علاوہ بھی کوئی خوبی اور کوئی صلاحیت ان کے اندر نہیں پائی جاتی۔ تو اگر تم ان میں غور کرو اور ان کی بے بسی پر نظر کرو تو تمہیں پتہ چل جائے گا کہ جن کو تم خدا مان کے بیٹھے ہو وہ تو محض بے بس مورتیاں ہیں، وہ تو محض بے بس، بے کس اور لاچار چیزیں ہیں جن کی کوئی حقیقت اور کوئی حیثیت نہیں۔ یہ ایک عقیدے کا رد کیا، ایک باطل عقیدے کا رد کیا۔ اب اگلی بات ارشاد ہوتی، فرمایا آلاکم الذکر ولہ الانثى تلک اذن قسمۃ ضیزا، کیا تمہارے لیے بیٹا اور اللہ کے لیے بیٹی ہے، جب تو یہ غیر منصفانہ تقسیم ہے۔ کیونکہ یہ لات، منات، عزا، انہیں اللہ تعالیٰ کی بیٹیاں کہتے تھے معاذ اللہ، اور اسی طرح مشرکین فرشتوں کو بھی اللہ تعالیٰ کی بیٹیاں کہتے تھے۔ تو اب گویا اللہ تعالیٰ کے لیے تو بیٹیاں قرار دیں، اور اپنے لیے معاملہ کیا تھا کہ اپنے لیے بیٹے پسند کرتے تھے۔ تو اللہ تعالیٰ فرماتا ہے کہ تم اپنے لیے تو لڑکے پسند کرو، اور خدا کے لیے اولاد ٹھہراؤ تو لڑکیاں پسند کرو۔ لڑکے بھی اگر خدا کے لیے ٹھہرائے جائیں وہ بھی باطل ہے، وہ بھی مردود ہے، وہ بھی ممکن نہیں، اور وہ بھی اسلامی اعتبار سے غلط اور باطل ہے۔ لیکن لڑکیاں قرار دینے کے اندر تو ایک اور مزید قباحت کا پہلو آ گیا کہ اپنے لیے تم نے وہ پسند کیا جسے تم بہتر سمجھتے ہو، اور خدا کے لیے وہ تم نے قرار دیا کہ جسے تم کم تر سمجھتے ہو۔ تو یہ کیسی تقسیم ہے؟ تلک اذن قسمۃ ضیزا، یہ تو بڑی غیر منصفانہ تقسیم ہے۔ اگر یعنی ویسے تو مطلقاً ہی غیر منصفانہ، خدا کے لیے بیٹے قرار دے دیں، اپنے لیے بیٹیاں قرار دے دیں، تبھی غیر منصفانہ ہی ہے، لیکن یہ تو اس میں مزید قباحت کی اگلی حد کو پہنچی ہوئی تقسیم کر دیتے ہو۔ اب اللہ تعالیٰ ان چیزوں کی حقیقتیں بیان فرماتا ہے کہ یہ جو تم نے لات منات بنائے ہوئے یہ کیا ہے۔ فرمایا ان ہی الا اسماء سمیتموها انتم انتم وآباؤکم ما انزل اللہ بها من سلطان ان یتبعون الا الظن وما تهوی الانفس ولقد جاءهم من ربهم الهدى۔ یہ تو صرف چند نام ہیں جو تم نے اور تمہارے باپ دادا نے رکھ لیے ہیں، اللہ نے ان کی کوئی سند نہیں اتاری، وہ تو نرے گمان اور نفس کی خواہشوں کے پیچھے لگے ہوئے ہیں۔ حالانکہ بے شک ان کے پاس ان کے رب کی طرف سے ہدایت آ چکی ہے۔ فرمایا یہ جو تم نے مختلف بتوں کے نام رکھے ہوئے، کسی کو لات، منات، عزہ، حبل اور اس کے علاوہ بہت سارے نام تھے، یہ سب کیا ہے؟ فرمایا نام ہے، صرف ایک ہوتا ہے کہ ایک نام ہے اور اس نام کے پیچھے حقیقت ہے۔ ایک آدمی کا نام خالد ہے تو خالد نام جو ہے اس کے پیچھے پورا ایک انسان موجود ہے، ایک بندہ موجود ہے، نام کے پیچھے کچھ حقیقت ہے۔ لیکن جن کو تم نے خدا بنایا ہوا ہے ان کے پیچھے تو حقیقت بھی کچھ نہیں، ان کے پیچھے تو مٹی کے، آٹے کے، لوہے کے اور پتھر کے چند بنائے ہوئے مجسمے، جن کی قدر و قیمت نہیں، جن کی وقت نہیں، اور جن کے بارے میں خدا نے کوئی سند نہیں اتاری، کوئی دلیل نہیں اتاری کہ ان کی کوئی عزت ہے، کوئی قدر ہے اور خدا نے ان کو کوئی مرتبہ دیا ہے، کچھ بھی نہیں۔ تو فرمایا کہ یہ محض لوگوں کی اپنی خواہشات ہیں، اپنے گمان ہیں جس کے پیچھے وہ چل رہے ہیں، حالانکہ ان کے پاس اللہ تعالیٰ کی طرف سے ہدایت آ چکی، نبی پاک علیہ الصلوۃ والسلام تشریف لا چکے، قرآن آ چکا، خدا کے احکام آ چکے، اللہ تعالیٰ نے حق و باطل کو واضح کر دیا، رہنمائی، ہدایت اور رشد خدا کی طرف سے آ چکی ہے، لیکن اس کے باوجود وہ محض اپنے گمانوں کے پیچھے، کہ اپنے گمان میں سمجھا ہوا ہے کہ لات خدا ہے، اپنے گمان میں سمجھا ہے کہ منات اور عزا کو خدائی کا مقام حاصل ہے، کیونکہ اس کی دلیل تو کوئی نہیں، لات منات عزا معاذ اللہ خدا ہے، اس کی کیا دلیل ہے؟ کوئی دلیل نہیں، تو پھر کس بنا پہ ان کو خدا سمجھتے ہو؟ صرف گمان کی بنا پہ، صرف اس لیے کہ تمہارے دلوں نے اس بات کو اچھا کر کے تمہارے سامنے پیش کر دیا، تو یہ تمہارے نفس کی خواہشات ہیں۔ تو فرمایا علم نہیں ہے یہاں پر۔ اب اللہ تعالیٰ ارشاد فرماتا ہے، اور پھر چونکہ کفار نے بتوں کے حوالے سے یہ عقیدہ بنا کے رکھا ہوا تھا کہ یہ اللہ کی بارگاہ میں ہماری شفاعت کریں گے، خدا کی بارگاہ میں ہمارے سفارشی ہیں، اور یہ انہوں نے تمنائیں اور آرزوئیں پالی ہوئی تھیں کہ بت ہمارے سفارشی ہیں اور اللہ کی بارگاہ میں ہماری عرض معروض پیش کرتے ہیں، تو اللہ تعالیٰ نے اس کا رد کیا۔ ارشاد فرمایا ام للانسان ما تمنا فللہ الآخرۃ والأولی، کیا انسان کو ہر وہ چیز حاصل ہے جس کی وہ تمنا کرتا ہے؟ تو آخرت اور دنیا سب کا مالک اللہ ہی ہے۔ ارشاد فرمایا کہ کیا انسان کو ہر وہ شے مل جاتی ہے جس کی وہ تمنا کرے، آرزو کرے؟ ایسا تو نہیں ہے، انسان کو اس کی تمنا اور خواہش اور آرزو کے مطابق ہر شے نہیں ملتی، ورنہ لوگ تو تمنا کرتے ہیں کہ جناب میں دنیا کا سب سے امیر آدمی ہو جاؤں، تو کیا تمنا کی وجہ سے بندہ امیر ہو جاتا ہے؟ آدمی تمنا کرتا ہے کہ دنیا کے بہترین گاڑی میرے پاس ہو، تو کیا صرف آرزو کرنے سے گاڑی آ جاتی ہے؟ نہیں ہوتی۔ تو فرمایا کہ کیا انسان کو ہر وہ شے مل جاتی ہے جس کی وہ تمنا کرے، آرزو کرے، خواہش رکھے؟ تو یہ جو کفار بتوں کے بارے میں یہ تمنا رکھتے ہیں کہ یہ ہماری سفارش کریں گے، تو کیا صرف ان کی اس خواہش اور آرزو کی وجہ سے ہی اللہ تعالیٰ بتوں کو ان کا سفارشی بنا دے گا؟ ایسا تو نہیں۔ لہذا ان بتوں کے حوالے سے ایسی آرزوئیں نہ پالیں، ایسی من گھڑت خواہشات کو اپنے دل میں جگہ نہ دیں، بلکہ یہ سمجھیں اور یہ جانیں کہ دنیا و آخرت کا مالک ہے کون، ساری تمنائیں آرزوئیں اسی سے رکھیں۔ تو دنیا و آخرت کا مالک کون ہے؟ فرمایا فللہ الآخرۃ والأولی، اللہ ہی کا ہے، آخر اللہ ہی کی ہے، آخر اور دنیا، دنیا آخر سب کا مالک اللہ ہے۔ لہذا جو تمنا اور آرزو رکھنی ہے وہ خدا سے رکھو، ان بتوں سے نہ رکھو جن کو خدا نے کوئی حیثیت نہیں دی، جن کو خدا نے کچھ اختیار نہیں دیا۔ اب مزید اسی بات کو کہ بت شفاعت نہیں کر سکتے، اس کو ایک اور انداز میں بڑے زوردار طریقے سے بیان کیا۔ فرمایا وَكَم مِّن مَلَكٍ فِي السَّمَاوَاتِ لَا تُغْنِي شَفَاعَتُهُمْ شَيْئًا لا تغنی شفاعتهم شيئا الا من بعد ان يأذن الله لمن يشاء ويرضى، اور آسمانوں میں کتنے ہی فرشتے ہیں کہ ان کی سفارش کچھ کام نہیں آتی مگر جب کہ اللہ اجازت دے دے جس کے لیے چاہے اور پسند فرمائے۔ فرمایا یہ گیا کہ کفار تو بتوں کے بارے میں یہ تمنا رکھ کے بیٹھے ہوئے کہ وہ ان کی شفاعت کریں گے، جبکہ اللہ تعالیٰ کی عظمت و شان یہ ہے کہ آسمانوں کے فرشتے اللہ کی اجازت کے بغیر کسی کو کوئی فائدہ نہیں پہنچا سکتے۔ फरिश्ते, खुदा के फरिश्ते किसी की सिफारिश नहीं कर सकते जब तक खुदा उनको इजाजत ना दे। यानी ये तो है ही नहीं कि अल्लाह की इजाजत के बगैर वो शफात करे। खुदा इजाजत देता है तो फरिश्ते शफात करते। तो जब फरिश्तों जैसी पाकीजा, मासूम और मुकद्दस मखलूक अल्लाह की इजाजत के बगैर शफात नहीं कर सकती, तो ये बुत कैसे कर सकते हैं जिनको खुदा ने इजाजत भी नहीं दी और जिनकी हकीकत और हैसियत भी कुछ नहीं। फरिश्तों का तो तब भी मकाम है, मर्तबा है, अजमत है, मुकर्रमीन में से हैं, खुदा के बरगुजीदा बंदे हैं, मुकर्रम हैं, इबादु मुकर्रमून हैं, जिनकी इतनी शानें हैं। जब वो खुदा की इजाजत के बगैर किसी की सिफारिश कर नहीं सकते और उनकी सिफारिश किसी को नफा दे नहीं सकती, तो जिन बुतों की हैसियत ही कुछ नहीं फरिश्तों के मुकाबले में, वो किसी की शफात कैसे कर सकते हैं? और फिर जो शफात होनी है वो किसके लिए होनी है? लिमन यशाउ व यरदा, जिसके लिए खुदा चाहेगा और पसंद करेगा। तो काफिर के लिए तो खुदा चाहेगा ही नहीं, तो काफिर के लिए तो फरिश्ते भी शफात नहीं करेंगे, और बिलफर्ज करे तो उनको फायदा नहीं होगा। तो यहां बुतों की शफात कहां से कबूल हो जाएगी? तो गोया यहां दोनों एतबार से नक्स ही नक्स है। शफात करने वाले अगर बुत हों तो उनकी शफात की हैसियत ही कोई नहीं कि खुदा ने इज़्ज़त नहीं दी, और जिनके लिए करनी है वो कुफार है, तो उनसे उनकी शफात ना खुदा चाहता है और ना उससे राजी है। लिहाजा यहां पर तो सिफारिश की कोई सूरत ही नहीं बनेगी। अब अल्लाह ताला इरशाद फरमाता है, इन्नल लदीन ला युमिनून बिल आखिरति ला युसम्मून अल मलाइकत तस्मियत अल उन्था वमा लहुम बिही मिन इल्म इन यत्तबिउन इल्ला वन्न व इन्न वन्न ला युगनी मिन अल हक शैआ فأعرض عمن تولى عن ذكرنا ولم يرد إلا الحياة الدنيا। बेशक आखिरत पर ईमान न रखने वाले फरिश्तों के औरतों जैसे नाम रखते हैं। आखिरत पर ईमान न रखने वाले लोग फरिश्तों के औरतों जैसे नाम रखते हैं, और उन्हें इसका कोई इल्म नहीं, वो तो सिर्फ गुमान के पीछे हैं, और बेशक गुमान यकीन की जगह कुछ काम नहीं देता। तो तुम उससे मुंह फेर लो जो हमारी याद से फिरा और उसने सिर्फ दुनियावी जिंदगी को चाहा। ये आयत मुबारका बहुत से उलूम की जामे है, इस पर तफसील से कलाम करें तो बहुत सारे पहलुओं पर कलाम हो सकता है। पहली बात तो फरमाई कि जो लोग आखिरत पर यकीन नहीं रखते, आखिरत को नहीं मानते, उन्होंने फरिश्तों के औरतों जैसे नाम रखे हुए। चुनाचे मुशरिकीन के अंदर ये तरीका था कि उन्होंने फरिश्तों के नाम रखे हुए थे, लेकिन वो नाम औरतों वाले थे, वो नाम औरतों वाले थे। तो फरमाया कि एक तो ये जहालत कि फरिश्ते तो मुजक्कर मुअन्नस होने से पाक हैं, लिहाजा जब मुजक्कर मुअन्नस होने से पाक हैं तो तरीका यह होता है कि ऐसी चीजों का जो नाम होता है वो जाहिरी लफ्ज के एतबार से मुजक्कर वाला होता है, लेकिन इन्होंने इनका नाम मुअन्नस वाला रख दिया। तो इनको कहां से पता चला कि फरिश्ते मुअन्नस हैं? यानी एक सीधा सा सवाल होता है कि फरिश्तों के नाम इन्होंने मुअन्नस रखे, तो आखिर इनको कैसे पता चला कि फरिश्तों की जिंस मुजक्कर नहीं मुअन्नस है? इनके पास तो जरिया इल्म कोई नहीं, ना इन्होंने फरिश्तों को देखा कि इनको मुजक्कर मुअन्नस होने का पता हो, ना इनको किसी ने आके बताया, ना खुदा की तरफ से किसी किताब में आया। तो ये फिर क्या है? ये फरमाया कि ये महज गुमान की पैरवी है, ये महज गुमान की पैरवी, अपने वहम अपने ख्याल की पैरवी है, जी अपने एक जहन में जो बात आई वो कर दी। तो फरमाया कि जहां पर यकीन की हाजत हो वहां पर गुमान नहीं चलते, जहां यकीन की हाजत हो वहां पर गुमान नहीं चलते। तो ये फरिश्तों को मुअन्नस या मुजक्कर कहने में कोई यकीनी दलील चाहिए, और ये अपने गुमान के पीछे लगे हुए। और यकीनी दलील क्या है? खुदा का कलाम है और खुदा का फरमान है जो उसके रसूल के जरिए आए, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के फरामीन से हमें यह पता चलता है कि फरिश्ते मुजक्कर मुअन्नस होने से पाक हैं, उनमें मर्द औरत होना उनमें यह किस्म नहीं होती। तो लिहाजा ये लोग जो है ये महज अपने गुमान के पीछे हैं, और गुमान के पीछे रहना ये गुमराही की बहुत बड़ी जो है वो वजह होती है, उसका सबब होता है। और आज के जमाने में भी ऐसा ही कि कुरान और हदीस जो है ये यकीनी हक है, जो कुरान में है वो हक है, जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो हक है। उसमें खबर वाहिद, खबर मशहूर, खबर मुतवातिर के एतबार से जो फर्क है वो अपनी जगह, लेकिन नबी पाक अलैहि सलातो सलाम का फरमान बजाते खुद कतई तौर पे हक है। अब ऐसी जगह पर वो लोग कि जो अपनी तरफ से नए अकीदे, नई चीजें, नई बातें करते हैं, उनके पास कुरान हदीस की दलील नहीं होती, अपने जहन की तेजी, अपनी कुव्वत इस्तिखराज, अपने जहन के ख्यालात उसको खूबसूरत अंदाज में पेश कर देना, और उसी पे खुश हो जाते हैं कि जनाब हमने बड़ी दलील दे दी, अकली दलील पेश कर दी, हालांकि वो अकल नाकिस और कुरान और हदीस के कतईयात के मुकाबले में तो उसका असलन एतबार नहीं। तो ये जो गुमान की पैरवी है, ये जितने लोग कुरान हदीस से हटते हैं और वो मामला ऐसा है कि जिसमें दीन का दखल है, वहां अपनी अकल को इस्तेमाल करते हैं और कुरान और हदीस के खिलाफ चलते हैं, वो महज गुमान की पैरवी करते हैं। बाकी दुनिया भी लाखों मामलात है जिनमें अकल इस्तेमाल की जाती है, साइंस की तरक्की अकल से है और इस तरह तिब की तरक्की और हजारों शोबे ऐसे हैं जहां अकल ही काम करती, लेकिन जहां कुरान और हदीस ने कोई बात हतमी तौर पर फरमा दी, वहां जो उसके खिलाफ अकल इस्तेमाल करता है तो फिर वो गुमान की पैरवी करता है और वो यकीन के मुकाबले में महज अपने जुनून और औहाम के पीछे चलता है। तो फरमाया कि इन लोगों से मुंह फेर लो जो हमारी याद से फिरे हुए और जिनका मकसूद, मतलूब, मुराद और मतमाहे नजर सिर्फ दुनिया है, जो सिर्फ दुनिया के पीछे लगे हुए, जिनको दुनिया के अलावा कुछ नहीं सूझता। तो फरमाया कि इनसे तुम मुंह फेर लो, इनसे हट जाओ, कि दुनिया जिसका मतलूब बन जाए, दुनिया ही जिसकी जिंदगी का मकसद बन जाए, वो फिर कभी जो है वो बड़ी और हौसले वाली और हिम्मत वाली बातें वो नहीं कर सकता, वो फिर वो इसका हकदार नहीं है कि उसकी उसकी इत्तिबा की जाए, उसके पीछे चला जाए। अब अल्लाह ताला इरशाद फरमाता है, ज़ालिका मबलगुहुम मिनल इल्म इन रब्बका हुवा अअलमु बिमन ज़ल्ला अन सबीलिही व हुवा अअलमु बिमन इहतदा। ये उनके इल्म की इंतहा है, बेशक तुम्हारा रब उसे खूब जानता है जो उसकी राह से बहका और वो खूब जानता है जिसने हिदायत पाई। फरमाया कि लोगों के इल्म की इंतहा ये है, क्या है कि आखिरत जो दायमी है उसे छोड़ दिया और दुनिया जो फानी है उसे इख्तियार कर लिया। फरमाया ये है इनका इल्म, इनके इल्म की इंतहा ये है। या फरिश्तों के नाम बगैर किसी दलील के मौनस रख दिए, फरमाया ये है इनके इल्म की इंतहा। या इल्म है नहीं और हक की पैरवी करते नहीं और अपने ख्याल और अपने वहम और अपने जन और गुमान की पैरवी करते हैं, फरमाया ये है इनके इल्म की इंतहा। तो ज़ालिका मबलगुहुम मिनल इल्म, तो ये इनके इल्म की इंतहा है। और हकीकतन जो दायमी आखिरत को छोड़कर फानी दुनिया को इख्तियार करता है, जो बगैर दलील के अकायद के मामले में दखल देता है, जो बगैर दलील के हक्कानियत के मामले में अपने ख्यालात को पेश करता है, उसका मबलगे इल्म हकीकत में जहल है, लाइल्मी है और वहम व गुमान है। तो फरमाया तेरा रब जानता है जो उसके रास्ते से भटकने वाला है और जो उसके रास्ते पे चलने वाला है। अब अल्लाह ताला फरमाता है, वलिल्लाहि मा फिस समावाति व मा फिल अर्द लियजज़िया अल्लज़ीना असाउ बिमा अमिलू व यजज़िया अल्लज़ीना अहसनु बिल हुस्ना। और अल्लाह ही का है जो कुछ आसमानों में है और जो कुछ जमीन में है, ताकि बुराई करने वालों को उनके किए का बदला दे और नेकी करने वालों को निहायत अच्छा सिला अता फरमाए। आसमानो जमीन सब अल्लाह का है और उसने ये कायनात क्यों बनाई, ये आसमानो जमीन क्यों बनाए, फरमाया ताकि मखलूक में जो उसकी नाफरमानी करे उसे उसका बदला दे और जो उसकी फरमा बरदारी इख्तियार करे उसे निहायत अच्छा सिला अता फरमाए। अब वो कौन है जो अच्छाई करने वाले हैं, जिनको अच्छा बदला मिलना है, वो हैं कौन? फरमाया الذين يجتنبون كبائر الإثم والفواحش إلا اللمم إن ربك واسع المغفرة هو أعلم بكم إذ أنشأكم من الأرض وإذ أنتم أجنة في بطون أمهاتكم فلا تزكوا أنفسكم هو أعلم بمن اتقى. وہ لوگ جو بڑے گناہوں اور بے حیائیوں سے بچتے ہیں مگر اتنا کہ گناہ کے پاس گئے اور رک گئے، بے شک تمہارے رب کی مغفرت وسیع ہے، وہ تمہیں خوب جانتا ہے جب اس نے تمہیں مٹی سے پیدا کیا اور جب تم اپنی ماں کے پیٹ میں حمل کی صورت میں تھے، تو تم خود اپنی جانوں کی پاکیزگی بیان نہ کرو، وہ اللہ خوب جانتا ہے جو پرہیزگار ہوا، یعنی جو پرہیزگار بنتا ہے اللہ اسے خوب جانتا ہے. اس آیت مبارکہ میں بھی کئی باتیں ارشاد فرمائیں گے. ارشاد فرمایا کہ وہ لوگ جو بڑے گناہوں سے، کبائر الاثم، کبیرہ گناہ. کبیرہ گناہ کون سے ہیں؟ سمپل اس کا جو ترجمہ ہے وہ ہے بڑے گناہ، جن پر لعنت کی گئی، جس گناہ پر پرٹیکولرلی لعنت کی گئی، جس کے بارے میں جہنم کی وعید ہے، جس کے بارے میں کوئی شدید عذاب کا بیان کیا گیا، آگ کا عذاب بیان کیا گیا، یہ کبیرہ گناہ ہے. یا جس کے اوپر دنیا میں حد رکھی گئی کہ یہ جو گناہ کرے گا اسے یہ سزا ملے گی، تو یہ کبیرہ گناہ. اور فواحش، اس کا ویسے تو اس کا ہر کال و فیل کہ جس کی برائی جو ہے وہ بڑی ظاہر ہو اسے فواحش کہتے ہیں، لیکن یہاں اس کا جو سمپل سا ترجمہ کیا ہے وہ بڑا مناسب ہے کہ بے حیائی کے کام. تو فرمایا جو لوگ کبیرہ گناہوں سے بچتے ہیں اور بے حیائیوں سے بچتے ہیں، وہ ہیں جن کو اللہ تعالیٰ اچھے اور نیکوکار قرار دیتا ہے اور جن کو اچھا بدلہ ملے گا، جن کو اللہ تعالیٰ بخش دے گا. الا اللمم، مگر یہ کہ گناہ کے قریب گئے اور رک گئے. لمم کی مختلف تفسیرات کی گئی ہیں. ایک اس کا ترجمہ صغیرہ گناہ بھی کیا گیا کہ جو لوگ کبیرہ گناہوں سے بچتے ہیں، بے حیائی کے کاموں سے بچتے ہیں، الا یہ کہ کوئی صغیرہ گناہ کبھی کبھار ہو گیا تو وہ کبیرہ سے بچنے کی وجہ سے معاف ہو جائے، وہ وضو کرنے کی وجہ سے، نماز پڑھنے کی وجہ سے، وہ اور نیکیوں کی وجہ سے، حسنات کی وجہ سے معاف ہو جائے. تو فرمایا وہ، اور اعلیٰ حضرت علیہ السلام نے جو ترجمہ فرمایا وہ بڑا خوبصورت ہے کہ گناہ کے قریب گئے اور رک گئے، ارتکاب نہیں کیا. تو یہ ان کا جو قصد تھا، یہ ان کا اس گناہ کے بہت قریب چلے جانا تھا، اللہ تعالیٰ اسے معاف فرما دیتا ہے. تو فرمایا کہ بے شک تمہارا رب، اس کی مغفرت بڑی وسیع ہے. کبیرہ گناہوں کی جو معافی ہے، اس کے بارے میں اصول یہ ہے، کبیرہ گناہوں کی معافی کا اصول، اور یہ اصول خود قرآن و حدیث سے ہی مستنبط ہے، قرآن و حدیث میں ہی بیان کیا گیا کہ کبیرہ گناہ اللہ تعالیٰ توبہ سے معاف فرماتا ہے. کبیرہ گناہ توبہ سے معاف ہوتے ہیں. حج کی بھی یہ فضیلت بیان کی گئی کہ حج سے بھی کبیرہ گناہ معاف ہو جاتے ہیں. اسی طرح اللہ تعالیٰ اپنی رحمت سے چاہے تو جس پہ چاہے رحمت کر دے، اس کی مشیت سے، اس کی رحمت سے، تو جب وہ کوئی بھی کبیرہ گناہ معاف ہو سکتا ہے. تو جو احادیث اور آیات کی روشنی میں جو ہے وہ یہ ہے، توبہ سے کبیرہ گناہ معاف، حج سے کبیرہ گناہ معاف. ایک آدھ عمل اور ہے جس کے حوالے سے بیان کیا گیا، لیکن جو صغیرہ گناہ ہیں ان کے بارے میں یہ ہے کہ صغیرہ گناہ بہت ساری چیزوں سے معاف ہو جاتے ہیں. آدمی وضو کرتا ہے، اس سے صغیرہ گناہ جھڑ جاتے ہیں. دو نمازوں کے درمیان کے صغیرہ گناہ نمازوں کی برکت سے معاف ہو جاتے ہیں. اسی طرح دیگر بہت ساری نیکیاں ہیں، ان کی وجہ سے، تہجد پڑھنے کی وجہ سے، رات کو نمازیں پڑھنے کی وجہ سے، فرد نمازوں کی وجہ سے صغیرہ گناہ معاف ہو جاتے ہیں. اس طرح کی بہت ساری نیکیاں احادیث میں بیان کی گئی ہیں کہ جن کی وجہ سے گناہ معاف ہو جاتے ہیں. لیکن یہاں پر ایک بات یاد رکھنے کی ہے کہ صغیرہ گناہ کے حوالے سے ایک بڑی اہم بات یہ ہے کہ صغیرہ گناہ کو اگر مسلسل کریں گے تو وہ کبیرہ بن جائے گا. یعنی صغیرہ گناہ ویسے صغیرہ ہے، لیکن اس کو بار بار کیے جا رہے ہیں، بار بار کیے جا رہے ہیں، تو وہ کبیرہ بن جاتا ہے. تو اب جب یہ کبیرہ بن گیا، تو اب یہ وہ جو دیگر چیزوں کی وجہ سے اس نے معاف ہونا تھا، اب معاف نہیں ہوگا، اب یہ دوبارہ اسی پہ چلا جائے گا کہ توبہ سے معاف ہوگا. تو لہذا گناہوں پر اصرار ان کو کبیرہ بنا دیتا ہے، تو اس سے بچنا بھی بڑا ضروری ہے۔ اور کبیرہ گناہوں کے حوالے سے ایک میں عرض کروں گا کہ اس پر علامہ ابن حجر مکی رحمتہ اللہ علیہ کی کتاب ہے الزواجر فی عن اقتراف القبائر، الزواجر عن اقتراف القبائر، اس کا ترجمہ مکتبۃ المدینہ سے شائع ہو چکا ہے، اس کا نام ہے جہنم میں لے جانے والے اعمال، دو جلدوں میں یہ کتاب ہے، جہنم میں لے جانے والے اعمال، بڑی اہم کتاب ہے، بہت اہم کتاب ہے، اس کا پڑھنا نہایت مفید ہے، کبیرہ گناہوں کی تعریفیں بھی پتہ چلتی ہیں، ان کے احکام پتہ چلتے ہیں، ان کی تفصیلات پتہ چلتی ہیں، بڑا فرض علم اس کے اندر موجود ہے، اور پھر جو وعیدیں پڑھتے ہیں تو ان سے ان کو پڑھ کے گناہوں سے بچنے کا ذہن بھی بنتا ہے۔ اس کتاب کا مطالعہ ضرور کریں، کتاب خرید لیں، دعوت اسلامی کی ویب سائٹ سے ڈاؤن لوڈ کر لیں، آپ کو مل جائے گی۔ تو یہ کتاب جہنم میں لے جانے والے اعمال، اس کا ضرور مطالعہ کریں۔ اب اس کے بعد اللہ تعالیٰ نے فرمایا کہ اپنی پاکیاں خود بیان نہ کرو، اپنی پاکی سے مراد میں بڑا متقی ہوں جی، تہجد گزار ہوں، نفلی روزے بڑے رکھتا ہوں، بڑی غریبوں کی مدد کرتا ہوں، سخی بہت ہوں، اتنے گھروں کا خرچہ میں چلا رہا ہوں، اتنے غریبوں کی میں مدد کر رہا ہوں، تو یہ جو ہے نا میں یہ کرتا ہوں، میں یہ کرتا ہوں، تو یہ میں جو ہے یہ اللہ تعالیٰ کو پسند نہیں۔ اپنے اعمال، اپنا تزکیہ، اپنا تقوی خود ہی نہ جھاڑتے پھرے، میں بڑا عاجزی پسند ہوں، میں بڑا منکسر المزاج ہوں، میرے اخلاق بڑے اچھے ہیں، لوگ بڑے مجھ سے متاثر ہوتے ہیں، ایسے جملے جو ہیں یہ اللہ تعالیٰ نے بیان کرنا منع فرمایا۔ فرمایا کہ اپنا تزکیہ خود نہ کرو، فلا تزکوا انفسکم، خود ہی اپنی شانیں نہ بیان کرتے پھرو، اللہ جانتا ہے، اللہ تمہیں خوب جانتا ہے، اللہ جانتا ہے جو متقی ہے۔ لہذا جب آدم علیہ السلام کو مٹی سے پیدا کیا اللہ تعالیٰ، تب بھی پورے انسانوں کو جانتا تھا، جب اے انسان تم اپنی ماں کے پیٹ میں ہوتے تب بھی خدا تمہیں جانتا ہے، تم دنیا میں آئے نہیں ہوتے خدا تب بھی جانتا ہے، دنیا میں آ جاتے تو خدا تب بھی جانتا ہے، ایک ایک لمحہ، ایک ایک سیکنڈ، ایک ایک سیکنڈ کے لاکھوں کروڑوں میں حصے میں تمہارے دلوں کے اندر جو خیال گزرتے ہیں خدا اس کو بھی جانتا ہے۔ تو لہٰذا تم ہو یا نہیں ہو اللہ تعالیٰ بہتر جانتا ہے، اپنی زبان سے یہ دعوے کرتے نہ پھرا کرو کہ میں متقی، میں بڑا نیک، میں فلاں، میں فلاں، اس طرح نہ کیا کرو، یہ شریعت کے اندر منع ہے۔ کوئی حاجت کا مقام ہے، کوئی ضرورت ہے تو وہاں پر آدمی اظہار کر سکتا ہے، کوئی عالم دین ہے، اب کسی آدمی نے مسئلہ پوچھنا، وہ آ کے پوچھتا ہے جی آپ علامہ صاحب ہیں، آپ مفتی صاحب ہیں، آپ سے مسئلہ پوچھنا ہے، تو اب اس موقع پر وہ بتا سکتا ہے کہ ہاں میں مفتی صاحب ہوں، میں عالم ہوں، عالم دین ہوں، آپ پوچھ لیں مسئلہ، ایسے موقع پر اظہار درست ہے۔ لیکن بلا وجہ صرف اپنی شہرت اور نام و نمود کی خاطر اور دوسرے کو امپریس کرنے کے لیے، متاثر کرنے کے لیے، وہاں پر میں کرتے پھرنا اور اپنی فضیلتیں بیان کرنا یہ ناپسندیدہ ہے اور بعض صورتوں میں ناجائز بھی ہے۔ فرمایا افرأیت الذی تولیٰ وأعطیٰ قلیلاً وأکدیٰ، تو کیا تم نے اسے دیکھا جو پھر گیا اور اس نے تھوڑا سا مال دیا اور روک رکھا۔ یہاں اس آیت کا جو شان نزول ہے اس کے بارے میں مختلف اقوال ہیں، ایک قول میں بیان کرتا ہوں، پھر آگے والی ساری آیتیں اسی تفسیر کے اعتبار سے، اسی شان نزول کے اعتبار سے عرض کروں گا، سب کے اوپر کلام کرنا مشکل ہے۔ فرمایا کیا تم نے اسے دیکھا جو پھر گیا، پھر گیا سے کیا مراد ہے؟ پھر گیا سے مراد یہ ہے کہ ولید بن مغیرہ، یہ آیت اس کے بارے میں نازل ہوئی، ولید بن مغیرہ نبی پاک علیہ السلام کے پاس آیا اور اس نے جب آیتیں سنی تو وہ ایمان لے آیا، مسلمان ہو گیا۔ لیکن جب وہ واپس گیا اور وہ سردار تھا تو بقیہ جب سرداروں کے پاس بیٹھا تو انہوں نے اس کا مذاق اڑایا اور کہا کہ یار یہ جنا بس پتنی پیسے کی لالچ میں مسلمان ہو گیا، اس کو آر دلائی، شرم دلائی، وہ اپنے دوستوں کے شرم دلانے اور تانے دینے کی وجہ سے وہ اسلام چھوڑ کے مرتد ہو گیا، دوبارہ کافر ہو گیا، یہ ہے اس نے منہ پھیرا۔ اچھا اب کیا ہوا، اب جو آر دلا رہے تھے، جس کو شرم دلا رہے تھے اسلام قبول کرنے پر، ان میں سے ایک نے کہا کہ بھائی تم کیوں مسلمان ہوئے؟ اس لیے کہ آخرت میں تمہیں عذاب نہ ہو، مجھے اتنے پیسے دو، تمہارا جو قیامت میں عذاب ہوگا میں لے لوں گا۔ تو ولید بن مغیرہ انہوں سے وعدہ کر لیا کہ ٹھیک ہے، تم کہتے ہو کہ آخرت کا عذاب تم لے لو گے تو میں تمہیں اتنا مال دوں گا۔ اب یہ مرتد بھی ہو گیا اور جب پیسے دینے کی باری آئی تو تھوڑے سے پیسے تو دے دیے، باقی اس نے وہ بھی منع کر دیا کہ میں نہیں دیتا۔ اس پر یہ فرمایا گیا कि क्या तुमने उस शख्स को देखा जो फिर गया, इस्लाम से फिर गया, और उसने थोड़ा सा माल दिया, वो जो वादा किया था कि आखिरत का अजाब मेरा तुम ले लो, मैं तुम्हें पैसे देता, वो माल जो है वो उसने थोड़ा सा माल दिया और बकिया रोक रखा। ये इन आयतों का एक शाने नुज़ूल। अब अल्लाह ताला फरमाता है अइंदहु इल्मुल गैब फहुवा यरा अम लम युनब्बा बिमा फी सुहफ मूसा व इब्राहीम अल्लज़ी वफ्फा। क्या उसके पास गैब का इल्म है तो वो देख रहा है। फरमाया कि इसके वलीद बिन मुगीरा के जिस साथी ने ये कहा कि तुम मुझे पैसे दे दो, आखिरत का अजाब तुम्हारा मैं अपने ऊपर ले लूंगा, क्या इसके पास गैब का इल्म है कि ये देख रहा है कि आखिरत में ऐसा हो सकता है और आखिरत में ऐसा चल जाएगा कि दुनिया में किसी से पैसे ले लिए जाएं और उस पैसों के बदले में जो दुनिया में किसी को पैसे दे दिए जाएं और उसके बदले में जो आखिरत का अजाब है उस पर डाल दिया जाए, तो क्या कोई इल्म गैब है इसके पास कि ये देख रहा है कि इसके ऐसा ही होगा, या क्या उसे इसकी खबर नहीं दी गई जो मूसा के सहीफों में है और इब्राहिम के जिसने पूरी तरह अदा किया। अब ये अगली बात इरशाद फरमाई कि क्या इस बंदे को जिसने ये कहा कि मेरे मुझे पैसे दो तुम्हारा अजाब मैं उठा लूंगा, क्या इसे ये खबर नहीं दी गई किस चीज की जो अल्लाह ताला ने मूसा के सहीफों में नादिल फरमाई और जो इब्राहिम अलैहिस्सलाम के सहीफों में नादिल फरमाए। इब्राहिम कौन? फरमाए अल्लज़ी वफ़ा, जिसने खुदा के अहकाम का पूरी तरह हक अदा कर दिए, जिसने खुदा के अहकाम को पूरा किया। उसमें क्या बयान किया गया? मूसा अलैहिस्सलाम के सुहुफ, सहीफा की जमा, सहीफा कहते हैं एक किताब को और सुहुफ का मतलब है बहुत सारी किताबें। तो ये क्या है? इससे मुराद बाद उलमा ने फरमाया कि चूंकि तौरात शरीफ अगरचे एक किताब है लेकिन वो बहुत सारी तख्तियों पर लिखी हुई थी, वो बहुत सारी तख्तियों पर लिखी हुई थी, तो इसलिए उसे सुहुफ फरमाया गया। और बाद ने यह फरमाया कि तौरात के नाजिल होने से पहले हजरत मूसा अलैहि सलातो वसलाम पर अल्लाह ताला ने और भी किताबें, सहीफे, छोटी किताबें नाजिल फरमाई थी, तो ये वो मुराद है। तो अब इब्राहिम अलैहिस्सलाम के सहीफे में और हजरत मूसा अलैहिस्सलाम के सहीफों में क्या लिखा है? फरमाया उसमें ये लिखा है अल्लाह तज़रु वाज़िरतुन विज़रा उख़रा, कि कोई बोझ उठाने वाली जान दूसरी का बोझ नहीं उठाएगी, कोई एक शख्स दूसरी का बोझ नहीं उठाएगा। ऐसा नहीं होगा कि गुनाह तो किया इसने और सजा मिले इसको, एक जान दूसरी जान का बोझ नहीं उठाएगी। फरमाया ये अल्लाह ताला ने मूसा अलैहिस्सलाम के सहीफों में, रहीम अलैहिस्सलाम के सहीफों में बयान कर दिया कि कोई जान किसी जान का बोझ नहीं उठाएगी, बल्कि क्या होगा? फरमाया वा अल्लैसा लिल इंसान इल्ला मा सआ, और ये कि इंसान के लिए वही होगा जिसकी उसने कोशिश की, जिसकी उसने सई की, जो अमल किया उसी का बदला इंसान को मिलेगा और उसी इंसान को मिलेगा, उसी इंसान को मिलेगा, दूसरे को नहीं मिलेगा। गुनाह किया और जो है वो भुगते दूसरा, ऐसा नहीं होगा। तो इंसान जो करता है उसी को उसका बदला मिलता है। अच्छा, अब इसके ऊपर एक सवाल होता है कि अगर इंसान को सिर्फ वही मिलेगा जिसकी उसने कोशिश की, तो ये जो हम अपनी अपना अमल करते हैं और उसका सवाब दूसरे को पहुंचा देते हैं, तो ये भी तो यही है ना कि अमल हमने किया फायदा दूसरे को हुआ, सही हमारी फायदा दूसरे को, तो इसका मतलब तो ये है कि साले सवाब हो ही नहीं सकता। आदमी को उसी का सवाब मिलेगा जो उसने किया, दूसरे के किए हुए अमल का सवाब इसको तो नहीं मिलेगा। तो आयत से तो ये पता चला। इसका जवाब ये है, इसके बारे में उलमा ने कई बातें इरशाद फरमाई। एक तो ये है, फरमाया कि ये जो हुक्म है ये साबिका शरीयतों के एतबार से था कि इंसान को उसी अमल का सवाब मिलेगा जो अमल उसने किया, दूसरे के अमल का सवाब इसको नहीं मिलेगा। लेकिन अल्लाह ताला ने इस उम्मत पे खास रहमत फरमाई कि इस उम्मत में कोई आदमी अपने अमल का सवाब दूसरे को दे सकता है, तो इस एतबार से वो जो हुक्म है वो मंसूख हो गया। यानी अब उसको मंसूख कह लें या उसको ये कह लें कि अल्लाह तबारक व ताला ने उस वक्त वो फरमाया और इस वक्त ये फरमाया, इस उम्मत के लिए ये वसअत पैदा फरमाई, एक बात। दूसरी बात ये उलमा ने फरमाया कि अदल का तकाजा तो यही है जो यहां बयान किया कि इंसान को सिर्फ वही मिलेगा जिसकी उसने कोशिश की, लेकिन अल्लाह ताला अपने फजल से, अल्लाह ताला अपने फजल से किसी दूसरे की मर्जी से उसका सवाब किसी और को अता फरमा दिए, उसका फजल है। तो अदल और चीज है, फजल और चीज है। जैसे अदल तो ये है कि भाई जो गुनाह करे उसको सजा मिले ही मिले, लेकिन ऐसा तो नहीं होगा कि जो गुनाह करेगा उसको सजा मिलेगी मिलेगी। बहुत सारों को अल्लाह ताला बख्श देगा और पूरी सजा नहीं देगा, या बाज़ को पूरी सजा नहीं देगा। तो अदल ये था पूरी सजा मिले, लेकिन फजल ये है कि अल्लाह तबारक व ताला उसको माफ कर दे। तो मामला कानून का और अदल का जो है वो जुदा है, फजल अल्लाह ताला फरमा दे तो वो उसकी मर्जी है। और ये जो नेकियों का सवाब है इस पर अहले सुन्नत का इजमा है, इस पर अहले सुन्नत का इजमा है कि नेकियों का सवाब दूसरे को पहुंचता है। आई में अहले सुन्नत का इस पर इत्तेफाक है कि आदमी अपने अमल का सवाब दूसरे को पहुंचा सकता है। उसमें तकसीम है उसमें कि बाज़ फरमाते हैं कि सिर्फ सदके का पहुंचेगा, बाद ने फरमाया कि तिलावत कुरान का भी पहुंचेगा, अक्सरियत ने फरमाया कि तिलावत इन चीजों का भी पहुंचेगा। वो चंद इख्तिलाफात हैं, लेकिन फी नफसी ही ये मसला कि इस साले सवाब दुरुस्त है, हक है, इस पर तमाम अहले सुन्नत का इत्तेफाक है। एक आध आलिम के बारे में है कि उनका इत्तेफाक नहीं था, लेकिन उनके बारे में बाद में यह है कि फौत होने के बाद उनको भी इत्तेफाक हो गया। हदीस मुबारक बुखारी शरीफ की एक हदीस अर्ज करता हूं इस मौके पर। हजरत आयशा रजी अल्लाह तआला अन्हा फरमाती, एक शख्स ने बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम में अर्ज की कि मेरी वालिदा अचानक फौत हो गई। उसने कहा या रसूलुल्लाह, मेरी वालिदा अचानक फौत हो गई, मेरा ख्याल यह है कि अगर मेरी वालिदा कोई बात करती तो सदका देने का कहती, उनको मौका मिलता, वो अचानक फौत हो गई, लेकिन अगर कुछ बोलने का मौका मिलता तो ये जरूर बोलती कि सदका दो, मेरा ये माल सदका कर दो। तो अब वो सहाबी पूछते हैं कि या रसूलल्लाह, अगर मैं अपनी वालिदा की तरफ से खैरात करूं तो क्या मेरी वालिदा को सवाब मिलेगा? नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हां, फरमाया हां यानी सवाब मिलेगा। ये बुखारी शरीफ की हदीस मुबारक है। तो ये वाज़े तौर पे बता रही है कि इंसान अमल करे, उसका सवाब दूसरे को पहुंचाए तो उसका सवाब मिल जाता है। तो अब हमारे यहां जो इसाले सवाब के तरीके हैं, जैसे जब कोई शख्स फौत होता है तो उसके घर वाले उसके लिए कुल शरीफ का खत्म करते हैं, स्वयं का खत्म करते हैं, फिर उसके बाद 10वां, 20वां, 40वां, शशमाई का खत्म, सालाना खत्म, उर्स किया जाता है। ये सब क्या होता है? उसका मकसद असली ये होता है कि कुरान पढ़ें, खाना पकाएं, गरीबों में तकसीम करें और उसका सवाब मैयत को पहुंचा दें। तो ये इसाले सवाब की सूरतें हैं, इसके अंदर कोई हरज नहीं। इसी तरह 11वीं शरीफ की जाती है, गौसे पाक रजी अल्लाह ताला अनहु के नाम पर इसाले सवाब किया जाता है। 11वीं क्या है? मसलन खाना पकाया या सदका दिया या तिलावत कुरान की, और उसका सवाब जो है वो हुज़ूर सैयदना गौसे आज़म रज़ी अल्लाह ताला अन्हु की रूह मुबारक को पहुंचा दिया। तो ये इसाले सवाब है। और इसाले सवाब, जैसे मैंने अभी बुखारी शरीफ की हदीस पढ़ी कि सहाबी ने अर्ज किया कि मैं उनकी तरफ से, वालिदा की तरफ से खैरात करूं तो उन्हें सवाब मिलेगा, फरमाया हाँ मिलेगा। तो लिहाजा ये जितनी चीजें हैं, खा वो ख्वाजा गरीब नवाज की छठी का खत्म है, या वो गौसे पाक की 11वीं शरीफ है, या वो किसी और वली के खत्म का दिन है, उर्स का दिन है, या आम मैयत का स्वयं का खत्म है, 40वें का खत्म है, बरसी है, ये सब के सब इसाले सवाब की सूरतें हैं। हाँ, इनमें अगर गलत बात किसी ने शामिल कर दी वो उसका कसूर है। जैसे स्वयं का खत्म है और उसके ऊपर दावत का अहतमाम किया हुआ, खाने पक रहे हैं, दावतें की जा, दावत के अंदाज में सबको दावत दी जा रही है, सब खा रहे हैं, अमीर गरीब अपने प्राय सब खा रहे हैं, तो ये जो खाना है ये गनी को खाना नाजायज, दावत मैयत नाजायज। स्वयं का खत्म करें और उस पर सबको दावत के तौर पे जमा करें और सबको खाना खिलाएं जैसा राइज है हमारे जमाने में, ये नाजायज, ये दावत नाजायज, ये खाना नाजायज, ये खाना सिर्फ गरीबों के लिए जायज है। रिश्तेदार हों, महल्लेदार हों, करीब के हों, दूर के हों, जो ये दावत खाते हैं और वो फकीर नहीं हैं, उनके लिए ये खाना खाना नाजायज है। लेकिन ये दावत का मामला है। इसाले सवाब, कुरान खानी, तिलावत और तस्बीह पढ़ना और गुठलियां पढ़ना और कलिमा पढ़ना, दुरूद पढ़ना, ये सब जायज, ये सब जायज, और इसका सवाब पहुंचता है, जैसा कि बुखारी शरीफ की मैंने अभी हदीस मुबारक अर्ज की है। इसके बाद मजीद कुछ और चीजें ये इंशाल्लाह समझ जाए अगले सिलसिले में अर्ज करेंगे। अल्लाह तबारक व ताला हमें कुरान का सही फहम अता फरमाए। आमीन बिजाहिन नबी अल अमीन सल्लल्लाहु अलैहि वसल्लम।